नमस्कार। कार्यक्रम जीवन साथीको आजको नयाँ अङ्कमा तपाईँलाई हार्दिक स्वागत छ। म गोकुल भण्डारी। कार्यक्रम जीवन साथी तपाईँ हरेक साताको आइतबार बिहान 9 बजेको खबरपछि करिब 9:55 बजेसम्म नेपालकै उत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 मार्फत सुन्न सक्नुहुन्छ। त्यसै गरी यो कार्यक्रम तपाईँ www.vijayfm.org.np लगन गरेर अथवा एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरूले विजय एफएमको एप्सबाट पनि यो कार्यक्रम सुन्न सक्नुहुन्छ। कार्यक्रम जीवन साथीमा हामीले त्यस्ता एक जोडीसँग कुराकानी गर्छौँ जसले समाजमा सकारात्मक सन्देश प्रवाह गरिरहेको छ। ती जोडीसँग हामीले विशेष गरेर माया, प्रेम र पारिवारिक विषयमा रहेर कुराकानी गर्ने गर्छौँ। आउनुहोस् आफन्त, सदाझैँ आज पनि कार्यक्रममा मैले भरतपुर उपमहानगरपालिका वडा नम्बर 6 वैदिक नगर चितवनमा बस्नुहुने एक दम्पतिसँग कुराकानी गरेको छु। भरतपुर 6 वैदिक नगर चितवनमा बस्नुहुन्छ पुरन अर्याल र सुनिता अर्याल। पुरनजी आफ्नै व्यापार व्यवसायमा व्यस्त हुनुहुन्छ भने सुनिताजी गृहिणी हुनुहुन्छ। जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुर चितवनमा महिला स्वयंसेविकाको रूपमा 2048 सालदेखि निरन्तर कार्यरत हुनुहुन्छ। त्यसै गरी श्री नवदुर्गा टोल सुधार समिति भरतपुर 6 वैदिक नगर चितवनको अध्यक्ष समेत हुनुहुन्छ। त्यसै गरी सुनिताजी राजनैतिक क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ। उहाँ नेपाली काङ्ग्रेस क्षेत्र नम्बर 3 चितवनको क्षेत्रीय उपाध्यक्ष, त्यसै गरी नेपाली काङ्ग्रेस भरतपुर वडा नम्बर 6 महिला सङ्घतर्फ बुथ सभापति समेत हुनुहुन्छ। यो सँगै सुनिताजी लोक कल्याणकारी बचत तथा ऋण सहकारी संस्था, मिलिजुली बचत तथा ऋण सहकारी संस्था एवं राधाकृष्ण बचत तथा ऋण सहकारी संस्था लगायत विभिन्न सामाजिक सङ्घ संस्थाहरूमा आबद्ध हुनुहुन्छ। आजको कार्यक्रममा मैले उहाँहरू पुरन अर्याल र सुनिता अर्यालसँग कुराकानी गरेको छु। कार्यक्रममा लागौं कुराकानीतर्फ। कार्यक्रममा यहाँहरू दुवैजनालाई स्वागत छ।
नमस्कार।
धन्यवाद।
आराम हुनुहुन्छ?
आराम छु
हजुर, एकदम आराम, राम्रो छु।
आजभोलि केमा व्यस्त हुनुहुन्छ नि?
आजभोलि आफ्नो व्यापार छ, त्यही व्यापारमा चाहिँ व्यस्त हुन्छु।
सुनिताजी?
हजुर, म अब सङ्घ संस्थामा पनि छु, पार्टीतिर पनि चासो लिएको भएर म आफ्नै ठाउँमा म व्यस्त छु।
आजको कार्यक्रम जीवन साथीमा हामीले तपाईँहरू बिचको माया, प्रेम र पारिवारिक विषयमा रहेर प्रत्यक्ष कुराकानी गर्छौँ। यो कुराकानीको लागि तपाईँहरू दुवैजना तयारी हुनुहुन्छ?
हामी तयार छौँ
एकदमै।
उसो भए म पुरनजी तर्फबाट कुराकानी सुरु गरौँ है त।
हुन्छ।
कुराकानी म यो जीवन साथीकै प्रसङ्गबाट सुरुवात गर्छु। जीवन साथी भन्ने बित्तिकै विवाहको कुरा आउँछ। विवाह भन्ने बित्तिकै यहाँ चाहिँ धेरै थरी विवाह गर्ने तरिकाहरू छन्, जस्तो मागेर गरिने विवाह छ, भागेर गरिने विवाह छ, प्रेम विवाह छ, होइन, त्यो लगायत अहिले चाहिँ पछिल्लो समयमा आएर त अदालती विवाह पनि प्रचलनमा आइसकेको छ। तपाईँहरूले एक्लै अर्कोलाई जीवन साथीको रूपमा कसरी अँगाल्नु भयो?
हाम्रो बुवाहरू र उहाँको बुवाहरू सबै इन्डियामा पहिलेबाट चिनजान भएको थियो, परिचय थियो। उहाँहरू धेरै वर्षबाट आफ्नोसँग चिनजान भएको हुनाले हामी त्यहाँ जन्मेपछि उहाँहरूकै माध्यमबाट चाहिँ हाम्रो बिहा भएको।
भनेपछि मागेर विवाह गर्नुभयो?
मागेर बिहा गरियो। बुवाहरूले नै आफ्नै दुईजना मिलेर, उहाँहरू मिलेर, उहाँहरूले नै आएर उहाँ हाम्रो श्रीमतीको बुवा आमाहरूसँग सल्लाह गरेर यहीँ चितवनमै बिहा भएको हो, अनि मागेरै बिहा गर्नुभयो।
चिनजान चाहिँ पहिल्यैबाट हाम्रो भएको हो। हामी इन्डियामै बसेर उहीँसँगै पढेको पनि हो, सँगै एकै ठाउँमा हिँडेको पनि हो। तर बिहे हुन्छ भन्ने हामीलाई थाहा चाहिँ थिएन। पछि अब हामी नेपाल आयौँ, ठुलो हुँदै गयौँ, कुरै गर्दै जाँदाखेरि बुवा आमाको यस्तो कुरा हुँदाखेरि ल यसरी बिहे गर्ने कुरा छ, के गर्ने कसो गर्ने भनेर चिताउन आएको बेलामा कुरा गर्दाखेरि, अनि हामी दुईजना नै भेट भएर कुरा गर्दाखेरि हामी दुईजनाकै मन मिलेर हामी त्यो स्टेजमा पुग्यौँ र बिहे गर्ने कुरामा हामी सहमत भयौँ भन्नुपर्छ।
भनेपछि विवाह नहुँदै तपाईँहरू दुवैजना इन्डियामा हुनुहुन्थ्यो?
हजुर।
त्यो बेला पनि भेटघाट बोलचाल भइरहन्थ्यो?
एकदमै एकदमै। म उहाँभन्दा 5 वर्ष सानो थिएँ, भेटघाट हाम्रो भइरहेको थियो। अनि म फेरि नेपाल आइसकेपछि अनि 2-4 वर्षपछि फेरि म इन्डिया गएर म उहीँ पढ्दै गर्दाखेरि त्यो बेलामा चाहिँ राम्रोसँग चिनजान भयो। तर विवाहको कुरा चाहिँ थिएन है त्यतिखेर, राम्रोसँग चिनजान भयो। साथीको रूपमा हामीले यसो खेल्ने, कुरा गर्ने, पढाइ सम्बन्धी सोध्ने त्यो चाहिँ हामीमा हुन्थ्यो।
भनेपछि विवाह चाहिँ यहीँ नेपालमै आएपछि भयो?
हजुर, मैले उहाँ पढेर आएपछि नेपालमा आएर अनि हाम्रो बिहेको कुरा चलेपछि 35 सालमा हाम्रो बिहे भयो।
त्यो विवाह गर्दाखेरि विवाहको प्रसङ्ग ल्याउने, विवाह गर्ने बेला भयो विवाह गर्नुपर्छ भन्ने कुरा त घरमा पनि चलेको थियो होला।
यो अवश्य हो, चलेकै हो। उहाँको बुवाहरू र हाम्रो बुवाहरू यहीँ कलकत्तामै हुनुहुन्थ्यो। उहाँको बुवाहरू यहाँ फर्केर उहाँ पुरै परिवार यता आएर फेरि दुई तिन महिनापछि बुवा फेरि फर्केर जानुभयो। उहाँको बुवा फर्केर गएपछि चाहिँ उहाँ फेरि जब गर्नुभयो। त्यो जब गर्ने प्रसङ्गमा हामीसँग नै सम्पर्क भएर नै त्यहाँ आउने जाने बस्ने धेरै भएको हुनाले फेरि उहाँ हाम्रो मिसेस पनि पछि मै पढ्न जाने भनेर उहाँ गएको बेलामा त्यस बेला हाम्रो अलिक बढी नै भनौँ न म पनि आफू अलि मेच्योर्ड हुँदै गएँ। एसएलसी पास गरिसकेको थिएँ होइन, मेच्योर्ड भएर कलेज पढ्दाखेरि उहाँ पनि अब धेरै हाम्रो सम्पर्क नजिक हुँदै गयो, फ्यामिली रिलेसनमा नजिक हुँदै गएपछि पछि उहाँ दुई तिन वर्ष बसेर मिसेस चाहिँ रिटर्न आउनुभयो। त्यसपछि चाहिँ उहाँको बुवा र हाम्रो बुवासँग यो बिहा सम्बन्धी प्रसङ्ग सुरु भयो। सुरु भएपछि म पनि त्यही हिसाबले मङ्सिर महिनामा बुवाले चाहिँ नेपाल जाम घुम भनेर हाम्रो भैरवमा जग्गा थियो, अनि चितवनमा जाम चितवनबाटै जाम भनेर जानुभयो। भैरव पनि घुम्यो, फर्केर आउँदाखेरि बुवाको मनमा चाहिँ बिहा गर्ने उहाँहरूको दुई बिहा गर्ने मनसाय रहेछ बाबाआमाको, त्यति क्लियर चाहिँ हामी थिएनौँ होइन। पछि चाहिँ यहाँ आएर जब कुरा बुझ्दै जाँदाखेरि उहाँहरू सम्पर्कमा आउनुभयो, बुझ्दै जाँदाखेरि बुवा उहाँहरूको घरमा जानुभयो। घर कुरा हुँदा बल्ल ओपेन भयो, ल पर्सि अब चार पाँच दिनमा बिहा हुने हो, ल तिमीले भेट्ने छ के छ कपडा सपडा किन्ने यताउता भेटौ, कपडा वपडा किन्न जानु पऱ्यो भन्ने कुरामा फेरि हामी दुईजनाको छुट्टै भेट भयो।
जस्तो तपाईँहरू चाहिँ इन्डियामा बस्दाखेरि पनि हामी बोलचाल थियो, चिनजान थियो, नजिकै थियौँ भनेर भन्नुभयो। नेपालमा फर्केपछि विवाहको कुरा चल्यो, विवाह गर्ने मोडसम्म पुग्नुभयो। विवाह गर्ने बेलामा यसो कुराकानी गरौँ त एकचोटि, विवाहको बारेमा छलफल गरौँ भनेर उहाँसँग कुराकानी गर्नुभयो कि गर्नु भएन?
त्यस बेला इन्डियामा त्यो त्यतातिरको हाम्रो सोचै थिएन, त्यो सोचमा हामी छैन थिएन। हामी जस्तै एउटा पारिवारिक सम्बन्ध छ भन्ने हाम्रोमा त्यो मात्रै थियो, गफसफ गर्ने पारिवारिक सम्बन्ध भनौँ न, एउटा जस्तो रिलेसनकै हिसाबले भन्यो भने पनि अब त्यहाँ डाइरेक्टै त्यस बेलाको जुन परिस्थिति थियो नि त्यो परिस्थिति र अहिलेको परिस्थिति जमिन आसमानको फरक छ। त्यस बेला चाहिँ त्यसरी हामीले बाबुआमाले नगरिकन बिहा भन्ने कुरो चाहिँ हाम्रो उसमा चाहिँ दिमागमा आउँदै आउँथेन कि, बिहा भन्ने के हो भन्ने कुरो थाहै थिएन कि त्यस बेला।
जस्तो मैले भन्न खोजेको चाहिँ, जति बेला तपाईँहरू दुईजनाको बिचमा विवाह गर्ने कुराकानी चल्यो, घरबाट त्यो कुरा चलाउनु भयो होइन, त्यस पछाडि अब विवाह गर्ने पक्का पक्की भयो भनेपछि यसो कुराकानी गर्नुभयो कि गर्नु भएन भन्न खोजे?
यसो कुराकानी त हामी म फेरि अर्को दिन चाहिँ म उहीँ घरै पुगेँ,
हजुर
उहाँको घरमै पुगेँ होइन, मिसेसको घरै पुगेर अनि त्यहाँ बसियो नि। त्यस दिन चाहिँ हामी फेरि छुट्टै भेट्यौँ, भेट्ने उ भयो, हामी त गफ गर्थ्यौँ। अनि बोलाएर मैले कुरा गरेँ के कसो हो भन्दाखेरि, अनि दुईजनाको कुरा म पनि त्यति नकारात्मक कुरा भएन, सकारात्मकै कुरा भयो कि, अब जस्तो बाबुआमाले दिनुहुन्छ भने हामीले चाहिँ हामीले पनि एक्सेप्ट गर्छौँ भन्ने कुरा भयो। त्यही हिसाबले चाहिँ बिहाको ऊ अगाडि बढ्यो।
सुनिताजी
हजुर,
तपाईँलाई चाहिँ त्यो विवाह गर्ने बेलामा छोरी तिम्रो विवाह गरिदिन लागेका छौँ, फलानुसँग तिम्रो चाहिँ विवाह हुँदैछ भनेर बुबाले भन्नुभयो कि मम्मीले भन्नुभयो?
मलाई सबभन्दा पहिला मेरो आमाले नै भन्नुभयो मलाई,
हजुर।
एकछिन त आश्चर्य लाग्यो मलाई, तर पछि ठिकै छ, खुसी पनि लाग्यो, चिनिराखेकै हो, बोलेको हो, सबै कुरा थाहा छ, एकदम अगाडि गएर भन्न त मलाई लाज पनि लाग्यो त्यो बेलामा आमालाई भन्न सकिनँ, तर पछि चाहिँ मलाई छिटो मलाई यो कुराको जवाब देऊ है भनेर आमाले भन्नुभयो। अनि मैले केही समयपछि मैले आमालाई ठिक छ आमा, तपाईँले हेरेको अब तपाईँलाई राम्रो लाग्छ भने मेरो पनि त्यसमा नाइ छैन, मैले पनि हनै भन्छु भनेर मैले आमालाई जवाब दिएँ। त्यसरी नै
कुराकानी भयो कि भएन तपाईँहरू दुईजनाको बिचमा?
हाम्रो बिचमा भयो कुराकानी, हाम्रो एक दिन अगाडि उहाँले आए भन्नुभयो, त्यो आउँदाखेरि चाहिँ त्यो कुराकानी भयो। हुँदाखेरि मलाई पनि अब अप्ठ्यारो लाग्यो, मैले पनि त्यसमा केही जवाब दिन त सकिनँ, बोल्न सकिनँ, अलिकति अप्ठ्यारो लाग्यो। अब बाबा आमाले जब कुरा छिनिसक्नु भएको छ भने ठिकै छ भनेर हामीले त्यत्तिकैमै छोड्यौँ त्यो कुरालाई।
तपाईँलाई चाहिँ कस्तो लागेको थियो नि, पहिल्यैदेखि चिनजान भइरहेका मान्छेसँग वैवाहिक बन्धनमा बाँधिँदाखेरि एउटा जीवनको साथी जीवनसाथीको रूपमा चाहिँ अँगाल्दाखेरि
त्यस बेलाको परिस्थिति कस्तो थियो भने, पहिलेको अलिकति बुवाहरूको पहिलेको बाबुबाजेहरूको पालामा अब जसरी उहाँहरूले नै गाउँमा पहाडमा चाहिँ अब उहाँहरूले जुन देखे जुन केटी देखे जुन पारिवारिकसँग सम्बन्ध गर्न खोजे त्यही नै हुन्थ्यो। अहिलेको कल्चर जस्तो छैन, अहिले त अब एसएलसी पढेपछि केटाकेटी आफ्नै तरिकाले अब बिहा गर्ने आफै रोज्ने आफै चल्ने चलन आइसकेको छ। त्यो बेलामा चितवनमा पनि अब एउटा पहाडी बेल्टको उही पुरानै संस्कार थियो कि, त्यो संस्कारमा हामी हुर्केको हुनाले हामीलाई त्यसरी यसरी बिहा गर्नुपर्छ या लभ गर्नुपर्छ लभ गर्नुपर्ने हो मन पराए पनि बोल्न नसक्ने परिस्थिति थियो त्यस बेला। अनि त्यसले गर्दा बुवा आमाले मन पराउँदा पराउँदै पनि हामीले बोल्न सकेनौँ कि, एक आपसमा पनि भनौँ न केही मनमा त होला, केही इच्छा त होला, त्यो इच्छालाई हामीले शब्दमा परिवर्तन गर्न सकेनौँ कि। त्यही हो हाम्रो कमजोरी।
त्यो विवाह गरेर घरमा आउँदाखेरि सुरु सुरुका दिनहरूमा तपाईँहरू दुईजनाको बिचमा त्यो बोलचाल कसरी भयो?
बोलचाल कसरी भयो भन्नुपर्दा, अब हामीले जस्तो इन्डियामा बस्दाखेरि हाम्रो थियो, जस्तो साथीको रिलेसन थियो, त्यही हिसाबले नै कुनै त्यस्तो अड पनि लागेन भन्नु पऱ्यो। अब त्यही हिसाबले नै हामी फ्रेङ्क भएर बोल्यौँ। अब त्यसमा त
त्यो त सामान्य नै कुरा हो, किनभने हामी चाहिँ पहिलेबाट चिनजान भएको हो, होइन? जस्तै बुवाहरूसँग नै सम्बन्ध भएर उहाँहरूकै उसबाट चाहिँ हामीले बिहा गरे तापनि हाम्रो त चिनजान त पहिले थियो, अरू रिलेसनबाट होला या अरू सोच होला, होइन? त्यो भएपछि हामीले आपसमै बिहा गर्नुको एक दुई दिन अगाडि हामीले भेट पनि गऱ्यौँ। भेट गर्दाखेरि एक आपसमा चाहिँ हामीले हुन्छ नै भन्यौँ। त्यसलाई एक्सेप्ट गरेपछि चाहिँ हामीलाई चाहिँ खासै त्यस्तो असुविधा चाहिँ केही महसुस भएन।
भनेपछि पहिल्यैदेखि चिनजान भइराखेका भए भएर विवाह पछाडिका सुरु सुरुका दिनहरूमा बोलचालमा खासै अप्ठ्यारो असहज चाहिँ भएन?
त्यस्तो हामीलाई असहज चाहिँ हामीलाई भएन। सामान्य रूपले नै हामी कुरा गऱ्यौँ। अब जस्तो नुहाउन जाने बेलामा अब मेरो कपडा त्यहाँ राखिदेऊ भन्ने, ल चिया पकाऊ भन्ने, अब कोही दिदी गएर आउनु भने चिया पकाऊ है सुनिता भनेर भन्नुहुन्थ्यो, हस् भन्थे, मैले चिया पकाउने ल्याउने गर्थेँ। त्यसले गर्दाखेरि एउटा अर जुन त्यो फिल हुन्थ्यो, त्यो त अब एउटा बुहारी थिएँ म, त्यो त हुने नै भयो। तर उहाँसँग जुन मैले त्यो अर लिएर अलिकति त्यो हुने चाहिँ त्यो त्यो मलाई चाहिँ भएन त्यस्तो केही पनि।
जस्तो तपाईँहरू वैवाहिक बन्धनमा बाँधिएपछि, दाम्पत्य जीवनमा बाँधिएपछि, अब चाहिँ हाम्रो दाम्पत्य जीवनलाई कसरी अगाडि बढाउने, अब के गर्ने कसो गर्ने भन्ने विषयमा छलफल कतिको हुन्थ्यो?
त्यस बेला त यस्तो थियो, के थियो भने हामी चाहिँ अलरेडी दुइटै परिवार चाहिँ गार्जियनकै उपर डिपेन्ड थियौँ। म पनि भर्खर पढेरै ऊ भइरहेको थिएँ, पढेकै उसमा पिरियडमै थिएँ, होइन? अनि त्यहाँपछि चाहिँ के थियो भने हामी चाहिँ अब बुवाहरूले चाहिँ ल यिनीहरू यहीँ बसौँ दुई चार छ महिना भनेर चाहिँ हामी भरतपुरमा एउटा कोठा भाडा लिकन बुवाहरूले यहीँ छोडेर जानुभयो र हाम्रो रिलेसन अझै बढोस् भन्ने उहाँहरूको मनसाय होला, त्यो हिसाबले बसियो। बस्दाखेरि हामी चाहिँ केही महिना चाहिँ एक आपसमा एक्लै हामी बस्दाखेरि हामी आपसमै त्यस्तो खासै चाहिँ भविष्यमा के हेर्ने र नहेर्ने भन्नेतिरको सोच त त्यस बेला सधैँ थिएन, जुन बेला अहिलेको जेनेरेसनलाई भइरहेछ,
होइन?
त्यस बेलाको जेनेरेसन कस्तो थियो भने अब उहाँको पनि आफ्नै नजिकै माइत थियो चितवनमै, जग्गा जमिन भएकै उहाँहरू हुनुहुन्थ्यो, होइन? मेरो पनि भैरवमा भएको हुनाले अब त्यस बेला चाहिँ त्यस्तो यहाँ अहिलेको जस्तो बिजनेस व्यापार ठुलो एकदम उद्योग धन्दा गरेर चल्ने त्यो 35 सालको बेलामा चाहिँ खासै त्यस्तो थिएन। अब बुवाहरू पनि इन्डिया भएको हुनाले अब उहाँ हामीलाई पनि त्यही हिसाबको चाहिँ के फिलिङ हुन्थ्यो भने अब हामीले पनि जबै गर्ने हो नेपालमा, चाहिँ अब हामी जन्मेकै इन्डियामा भएपछि यहाँ त खेतीबारी त गर्न सकिन्न। त्यही हिसाबले हामीले सल्लाह गरेपछि पछि हामी 5-6 महिनापछि इन्डिया नै गइयो, कलकत्तै गइयो।
भनेपछि विवाह गरेको 4-6 महिना यहाँसँगै बस्नुभयो, त्यहाँबाट तपाईँहरू दुवैजना इन्डियातिर लाग्नुभयो। जस्तो जे सोचेर जानुभएको थियो नि, हामी त्यहाँ गएर यसो गर्छौँ त्यसो गर्छौँ, होइन, त्यो सोचे जस्तो बसाइ भयो कि भएन इन्डियामा जाँदाखेरि?
इन्डियामा गइसकेपछि अब त्यही हो, जस्तो मेरो बाबा आमाहरूले हामीलाई राख्नु भएको थियो त्यही हिसाबले नै अब घरमा पनि मैले त्यस्तै नै पाएँ। तर एउटा वैवाहिक जीवनमा बाँधिएको भएको नाताले म एउटा बुहारी भएँ, बुहारी भएर मैले गर्नुपर्ने आफ्नो काम कर्तव्यहरू सबै पुरा गर्दै गएँ र त्यही बेलासम्म पनि मैले त्यो सोच हामीमा त्यस्तो सायद आएको थिएन होला। उहाँ आफ्नो जबमा लागिहाल्नु भयो, म अब घरकै काममा व्यस्त भएँ, खासै त्यस्तो सोचमा चाहिँ आएन मलाई केही पनि।
भनेपछि बसाइ सजिलै भयो, त्यति असहज भएन?
नै, बसाइको लागि त हामीलाई त्यस्तो गाह्रो भएन, किन आफ्नो फ्ल्याट नै थियो, त्यसरी नै हामी अब राम्रैसँग बसेका थियौँ, त्यस्तो असुविधा चाहिँ महसुस भएन।
अलिकति यहाँहरूको बानी विवाहहरूको बारेमा कुराकानी गरौँ न। अहिले त दाम्पत्य जीवनमा बाँधिएको धेरै वर्ष भइसकेको छ, होइन? यहाँसम्म आइपुग्दाखेरि तपाईँहरूले एक्ले अर्काको राम्रो पक्ष नराम्रो पक्ष तपाईँहरूले केलाइरहनु भएको छ। अहिले सरसरी भन्दाखेरि जस्तो राम्रो बानी तपाईँले केलाइदिँदाखेरि तपाईँहरू बिचको यो माया प्रेम अझै प्रगाढ बन्दै जाने, अझै चाहिँ राम्रो बन्ने सुमधुर बन्ने हुन्छ भने, नराम्रो बानी तपाईँहरूले केलाइदिनु भयो भने त्यो नराम्रो बानीलाई सुधार गर्ने मौका पनि मिल्छ। सुनिताजीलाई पुरनजीको एकदमै मनपर्ने बानी भन्नु पऱ्यो भने, उहाँको यो बानी मलाई एकदमै मनपर्छ भन्नु पऱ्यो भने कुन बानीलाई भन्नुहुन्छ?
यसको लागि त एकछिन सोध्नै पर्छ होला। उहाँको एकदम राम्रो बानी भनेपछि त मलाई जे होस् यस्तो बाहिर यस्तो फिल्डहरूमा हिँड्दाखेरि अब कहीँ पनि हिँड्दाखेरि मलाई स्वतन्त्र रूपले उहाँले सहयोग गर्नुहुन्छ र अहिलेसम्म गर्नुभएको पनि छ। हर कुरामा मलाई साथ दिनुभयो, मेरो परिवार अगाडि उभिएर मेरो बाबुआमा सासु ससुरा नै उहाँ हुनुभयो, गार्जियनकै रूपमा आएर मलाई एकदम राम्रो अगाडि बढ्ने मद्दत दिनु गर्नुभयो उहाँले मलाई।
यो बानी चाहिँ मनपर्छ,
एकदमै मनपर्छ यो बानी त मलाई।
मान्छेको नराम्रो बानी पनि हुन्छ, कमी कमजोरी पनि हुन्छ। यो व्यवहार, यो बानी सुधार गर्दैदेखि राम्रो हुन्थ्यो भन्ने पनि लागे हुनसक्छ। त्यस्तो तपाईँको मनमा लागेको, उहाँले चाहिँ यो व्यवहार परिवर्तन गरे हुन्थ्यो, यो व्यवहार सुधार गरे हुन्थ्यो भन्ने लागेको चाहिँ के छ?
यसमा चाहिँ एउटा कुरा मैले भन्छु नि, उहाँ एकदम शान्त र शीतल हुनुहुन्छ र म अलिकति कस्तो छु भने अलिकति खरो हिसाबको छु। कसैले केही भनिहाल्यो भने आफूले जब अरूलाई केही भने छैन भने सहन मलाई अलिकति गाह्रो हुन्छ। त्यसमा पनि म एउटा उहाँको श्रीमती भएको नाताले त्यो सपोर्ट चाहिँ मैले उहाँबाट पाउन इच्छा कोसिस गर्दा गर्दै पनि त्यसमा चाहिँ सपोर्ट अलिकति कम पाउँछु मैले उहाँको, त्यो चाहिँ महसुस गरेछु मैले।
पुरनजी, हाम्रो सुनिताजीको एकदमै मनपर्ने बानी के छ तपाईँले भन्नु पऱ्यो भने?
उहाँको सबभन्दा मनपर्ने बानी के भने, पुरै परिवारलाई मिलेर एउटै घरमा राखेर छोराछोरी बुहारी होइन, बुवा आमा पहिला हुँदाखेरि पनि र अहिलेसम्म 35 सालबाट अहिलेसम्म भनौँ न, 35 सालमा हुँदाखेरि त भर्खरकै थियौँ हामी भनौँ, 45 साल पछिबाट अलिकति बुद्धि पलाउँदै गएपछि, छोराछोरी पनि ठुलै हुँदै गएपछि, जो दुःख सुखमा चाहिँ साथ दिने होइन, छोराछोरीलाई माथि पढाउनुपर्छ भन्ने होइन, धेरै अगाडि जस्तो स्कुलमा पढ्नेलाई बोर्डिङमा ल्याएर पढाएर आज एउटा छोरालाई, हाम्रो मिसेसको पनि लगभग 50-60% योगदान छ, जो कि एउटा बाबुलाई, कान्छो छोरालाई अस्ट्रेलिया पठाएँ होइन, हामी दुखम सुखम गरेर अब यहाँ पनि हामीले सुरुवातमा आउँदाखेरि केही काम गर्न नसकेपछि पनि हामीले एउटा सामान्य एउटा ग्रिल उद्योग गरेर बसेको हो होइन, त्यसले गर्दा त्यसमा पनि धेरै सहयोग गरेको हुनाले, सहयोग गर्ने भावना चाहिँ अलिक बढी भएको हुनाले उहाँको राम्रो बानी चाहिँ त्यही हो।
उहाँले सुधार गर्नुपर्ने बानी, उहाँलाई चाहिँ यो बानी सुधार गर्दैदेखि हुन्थ्यो भन्ने लागे चाहिँ के छ?
खासै त्यस्तो सुधार गर्ने बानी त केही छैन, राजनीति यहाँ सामाजिक कामकाजमा हिँड्दाखेरि हामी दुईजनै हिँड्छौँ, उहाँ अलिक बढी नै छ सङ्घ संस्थामा, म त अलिक कम छु किनभने मेरो व्यापारले गर्दा, हर समय हर कुराहरू खालि आफ्नै माथि नै आफ्नै कुरामा मात्रै डिपेन्ड गरेर हुँदैन, अरूको कुरालाई लिएर पनि हिँड्नुपर्ने कुराहरू आउँछ, त्यसले गर्दा के हुन्छ भने हामी परिवारमा पनि अब छोराछोरी बुहारी सबलाई मिनिमाइज लिएर समाजमा पनि मिनिमाइज भएर अगाडि बढ्ने मेरो सोच हो। अलिकति चाहिँ के छ भने म अलिकति शान्त स्वभावको छु, उहाँले अघि भनिसक्नुहुन्छ, उहाँ चाहिँ अलिकति मभन्दा अलिक खरो स्वभावको हुँदाखेरि त्यही हाम्रो कुरो त्यही ठाउँमा मिल्दैन।
तपाईँहरूको यो जुन नराम्रो बानी छ, यो परिवर्तन होस्, यो सुधार होस् र राम्रो बानी जति पनि यहाँले कुराकानी गर्नुभयो त्यो राम्रो बानीहरू अझै बढेर जाओस्, तपाईँहरू बिचको यो माया प्रेम, यो सामिप्यता, यो सद्भाव अझै बढेर जाओस्, मेरो पनि शुभकामना, मेरो पनि सदिच्छा छ। यति बेला हामी कार्यक्रमको बिचमा छौँ, तपाईँ कार्यक्रम जीवनसाथी सामुदायिक रेडियो विजय एफएम 101.6 मार्फत सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी भरतपुर उपमहानगरपालिका वडा नम्बर 6 वैदिक नगर चितवनमा बस्नुहुने पुरन अर्याल र सुनिता अर्यालसँग कुराकानी गरिरहेका छौँ। हामी यति बेला कार्यक्रमको बिचमा छौँ, अब यो बिचमा हामी एउटा सानो गेम खेल्छौँ। म तपाईँहरू दुवैजनालाई केही प्रश्नहरू सोध्छु, तपाईँहरूले त्यो प्रश्नको उत्तर दिनुपर्ने हुन्छ। यो गेमको लागि तपाईँहरू दुवैजना तयार हुनुहुन्छ?
तयार छौँ,
तयारै छौँ हामी।
उसो भए म सुनिताजी तर्फबाट सुरु गर्छु है त। तपाईँहरू दुईजना वैवाहिक बन्धनमा बाँधिएको मिति भनिदिनुहोस् न मलाई।
2035 साल मङ्सिर 22 गते।
पुरनजी सही छ?
सही हो, मङ्सिर 22 गते 2035 सालले नै हो।
उसो भए तपाईँको लागि अर्को प्रश्न है त,
भन्नुहोस्।
सुनिताजीको जन्ममिति भनिदिनुहोस् मलाई।
2019 साल
हजुर
फागुन 29 गते।
ठिक छ,
एकदम ठिक छ।
अहिले पुरनजीले हातमा लगाउनु भएको घडी कि बाला?
घडी नै लगाउनु भएको छ।
लगाउनु भएको छ?
घडी लगाएको छु नि त मैले। भन्नु,
तपाईँहरूको बच्चा बच्ची कति हुनुहुन्छ?
2 छोरा एउटा छोरी।
पहिलो सन्तान
छोरै हो।
उहाँको जन्ममिति भनिदिनुहोस् न।
2036 साल
हजुर
पुस 16 गते।
सुन्दाजी ठिक छ?
हजुर ठिक छ।
कुन बारको हुनुहुन्छ?
सोमबारको।
पुरनजी?
सोमबारकै हो बाबु।
अहिले सुनिताजीले कानमा लगाउनु भएको टप कि रिङ?
टप।
तपाईँले कानमा हेरेर भन्नुभयो कि?
होइन, नहेरेको।
के लगाउनु भएको छ?
ए, म त आज खाली नै छु, कानमा केही पनि छैन त मेरो।
भनेपछि झुक्किनु भयो?
मैले झुक्किएँ बिहान, अब ख्याल गरिएन त्यसैले झुक्किएँ, अरू दिन लगाइरहेको थियो कि आज लगाएन, झुक्किएँ।
सुनिताजीलाई एकदमै मनपर्ने खानेकुरा के मन पार्नुहुन्छ?
खासै अब यसो हो, खानामा त अब सबै मनै पर्ने कुराहरू हुन्छन्, खासै मनपर्ने भन्दाखेरि चाहिँ अब काउलीको तरकारी।
सुनिताजी
हजुर,
कहिलेकाहीँ भान्सामा गएर मेरी श्रीमतीले काउलीको तरकारी एकदमै मिठो मान्छन्, मन पराउँछन् भनेर पकाएर खुवाउनु भएको छ कहिले?
एकदमै, कतिपटक कतिपटक खुवाउनु भएको छ।
भनेपछि भान्सामा सहयोग गर्नुहुन्छ?
गर्नुहुन्छ, गर्नुहुन्छ। अगर सहयोग गर्नुहुन्थेन भने मलाई बहुत गाह्रो हुन्थ्यो, म हिँड्दाखेरि मेरो बच्चाहरू सानो थियो, म अलिकति ढिलो आउँदाखेरि उहाँले तरकारीहरू पकाएर राखिदिनुहुन्थ्यो। प्रायः हामीले रोटी खाने चलन छ, रोटी चाहिँ म आफै आएर बनाउँथेँ।
हजुर हजुर,
सहज चाहिँ बहुतै सहज हुन्थ्यो हामीलाई।
पुरनजीले चाहिँ खानेकुरामा कुन कुरा अलिक बढी मन पार्नुहुन्छ?
उहाँले तरकारीहरूमा मन पराउने कुरा त हाम्रो सबै परिवारले भन्नुपर्दा काउली नै हो। यो फुल काउली चाहिँ अति नै मनपर्छ हामीलाई।
अलिकति सन्तानको विषयमा कुराकानी गरौँ न, तपाईँहरूको सन्तान कति हुनुहुन्छ?
तिनवटा
छोरा छोरी?
दुईवटा बाबु एउटा नानी।
अहिले त ठुल्ठुलै भइसक्नु भयो होला?
ठुलै भइसक्यो, अब ठुलो बाबुको बिहे पनि गरेँ, अनि सानो बाबु अस्ट्रेलिया छ, छोरी नर्सिङ पढ्दैछन्। सबैले जे होस् आफ्नो उसमा छन्। अब एउटा नानु छ, पढ्दैछन्, उनी चाहिँ अब विद्यार्थी नै छन् भन्नु पऱ्यो अहिले हाललाई।
तपाईँको छोराछोरी सानो छँदाखेरि हाम्रो पुरनजीले चाहिँ कतिको सहयोग गर्नुहुन्थ्यो त्यो बच्चाहरूको स्याहार सुसारमा?
त्यो एउटा कुरा मैले अलिकति अगाडि गएर भन्छु। म मेरो पहिलो बच्चा हुँदाखेरि उहाँ हुनुहुन्थेन, र मैले त्यो बेलामा ठुलो अलिकति महसुस गरेँ मैले कि श्रीमान जब आफ्नो सुत्केरी हुने बेलामा नहुँदाखेरि कति असहज हुँदो रहेछ भन्ने कुरा मैले त्यतिखेर महसुस गरेँ। त्यसपछिको दिनमा त उहाँले सघाउनुहुन्थ्यो मलाई, अब सघाउने भन्नाले बच्चाले फोहोर गरेको टोयलेट गरेको अब त्यो कपडा धुने यताउता गर्ने त होइन कि, खाना खुवाउनमा पकाउनमा र बच्चा रोएकोमा यताउता हेरचाह चाहिँ गर्नुहुन्थ्यो, उहाँले राम्रै गर्नुहुन्थ्यो।
पुरनजी
हजुर भन्नुहोस्,
जस्तो यो सन्तान जन्माउने विषयमा श्रीमान श्रीमतीको बिचमा छलफल हुनु, सल्लाह हुनु, बच्चा कहिले जन्माउने, कति वर्षको अन्तरमा जन्माउने भन्ने विषयमा सरसल्लाह हुनु, छलफल हुनु कतिको जरुरी देख्नुहुन्छ तपाईँ?
यो चाहिँ विशेष गरी त एकदम जरुरी नै कुरा हो। अब हामी पनि त्यस बेला चाहिँ अलिकति हाम्रो सल्लाह अनुसारले भनौँ या हाम्रो आपसी एउटा मेल पहिलेबाट चिन्जान भएको हुनाले र अलिकति शिक्षित भएको हुनाले पनि भन्नु हुनसक्छ। हाम्रो चाहिँ बाबु नानीहरू चाहिँ सबै 5 वर्षको फरकमा छन्।
हजुर,
भनेपछि ठुलो बाबु जन्माउँदाखेरि त म चाहिँ थिइनँ त्यस बेला, होइन? त्यस बेला अलिकति उहाँलाई चाहिँ मिसेसलाई चाहिँ अलिकति अप्ठ्यारो महसुस भएको थियो, होइन? अन्त किन गार्जियन भन्ने कुरा एउटा मै जस्तो मेन गार्जियन जुन म आफै हुन्छु श्रीमान हुँदाखेरि अरू अरू रिलेसन मध्येमा त अलिक फरकै पर्न जान्छ। त्यसपछि पनि म जब फेरि फर्केर आएर दोस्रो बाबु या नानी जन्माउँदाखेरि चाहिँ मैले धेरै साथ दिएको छु र दिनु पनि पर्ने रहेछ। यो चाहिँ दिन नदेखिकन चाहिँ चल्दैन। एक आपसमा पारिवारिक सम्बन्ध भएपछि एक आपसमा चाहिँ के भने यो एउटा एउटा तराजुको दुई पल्ला हुन्छ, एउटा पल्ला चाहिँ बढी हुनु र एउटा पल्ला कम हुनु हुँदैन। दुईले सामान्य भएर जाँदाखेरि चाहिँ परिवार पनि राम्रो हुँदै र प्रगति हुँदै जान्छ।
तपाईँहरूको बिचमा त्यो बच्चा जन्माउने बेलामा सरसल्लाह भएर हामी चाहिँ यति वर्षको अन्तरमा जन्माऊ भनेर सरसल्लाह भएर भएको हो?
एकदमै, त्यो त सरसल्लाह गरेरै हामीले 5 वर्षको अन्तरालमा हामीले बच्चा जन्माएकै हो त्यो बेलामा।
तपाईँहरू वैवाहिक बन्धनमा बाँधिएको अहिले धेरै समय भइसक्यो, छोराछोरी ठुलै बनायौँ भन्नुभयो, विवाहदान पनि भइसक्यो भन्नुभयो छोराको त, होइन? तपाईँहरू वैवाहिक बन्धनमा बाँधिएदेखि यहाँसम्म आइपुग्दाखेरि तपाईँहरूले जे भोग्नुभयो, जे कुरा मनन गर्नुभयो, त्यसलाई हेर्ने भने वैवाहिक जीवन, दाम्पत्य जीवन, जीवनसाथी भने के रहेछ?
यसमा भन्दाखेरि के हुन्छ भने एउटा चाहिँ पहिलेको परिस्थिति र अहिलेको परिस्थितिमा त जमिन आसमानको फरक छ। पहिला पनि अब कतिले बिहा गरेर 2-3 बिहा गरे छोडेर पनि बसेको पनि देखिएको छ, इतिहासले पनि छ, त्यो इतिहासमा पनि लेखिएको छ। मेन चाहिँ बाबुआमाले माघी बिहा गर्नु नै मैले अहिलेको परिस्थितिमा भन्दा पनि माघी बिहा गर्न चाहिँ गार्जियनको थ्रुबाट बिहा गर्नु चाहिँ सबभन्दा राम्रो बिहा मान्छु मैले। किनभने त्यो भएपछि दुःख सुख सबै थाहा हुन्छ, एउटा पारिवारिक भित्रको हुन्छ, त्यो परिवारले पनि आफूले पनि बुझेको हुन्छ, केही महसुस गरेको हुन्छ, आफ्नो दाजुहरूको आफूभन्दा माथिका जसको बिहा भइसकेको या भाउजूहरू छन् भने या नन्द अरूको बिहा भएछ भने उनीहरूको कस्तो परिस्थिति छ भन्ने कुरा एउटा सामान्य बिहा गर्ने केटा या केटीले बुझेको हुन्छ, होइन? र अहिलेको परिस्थिति त्यो बुझ्दाखेरि के हुन्छ भने धेरै मान्छेले धेरै स्ट्रगल गरेर धेरै चेन्ज हुन्छ, जान बुझ्छ उसले आफ्नो लाइफको बारेमा पनि, होइन? यसरी जाँदाखेरि राम्रो हुन्छ, हामी चाहिँ अलिकति मेच्योर्ड हुनुपर्छ, होइन? अलि उमेर पुगेर बिहा गर्दाखेरि सजिलो हुन्छ। र अहिलेको परिस्थितिमा जुन कोर्ट म्यारेज पनि आइसक्यो, होइन, कोर्ट म्यारेज भइरहेछ, त्यो छिडिक एउटा परिचय भएर चाहिँ बाटोमा हिँड्दा हिँड्दै या कलेजमा हिँड्दा हिँड्दै, होइन, त्यसरी या नेटबाट भएर, होइन, यो सम्बन्धित अहिले आइसकेछ, कति त नेटबाट फेसबुकबाट चाहिँ उ गरेर पनि बिहा भइरहेछ। त्यो बिहा चाहिँ मैले जति जानेको र अहिलेको परिस्थितिमा 99% चाहिँ त्यो फेल भएको छ, त्यो पास भएको छैन। त्यो केटीपट्टिबाट होस् या केटापट्टिबाट दुईतिरलाई नै अप्ठ्यारो पनि छ, दुईतिरको भोलि लाइफ पनि ड्यामेज भएर गइरहेको छ, मैले जानेसम्म त र मेरो बुझाइमा हजुर मागेर बुवा आमा आफ्नो गार्जियनमा आफू गार्जियन भनेको कुरा सुनेर गरेकोमा मेरो विचारमा चाहिँ धेरै राम्रो हो।
सुनिताजी
हजुर,
तपाईँ वैवाहिक बन्धनमा बाँधिएर अहिले यहाँसम्म आइपुग्दासम्म तपाईँले भोगेको, तपाईँले मनन गरेको, तपाईँको बुझाइमा जीवनसाथी भने के रहेछ?
यो त एक रथको दुई पहिया त हुँदै नै हो। त्यसमा पनि विशेष गरेर एक अर्कामा विश्वास र भर पर्न चाहिँ हामी सक्नुपर्छ र त्यो विश्वास र भर पर्ने जस्तो त्यो शब्दलाई एउटा गहन रूपमा लिएर त्यसलाई चाहिँ हामी दुईजनाले नै आत्मनिर्भर भएर त्यसलाई अगाडि बढाउँदै गयो भने त्यो सहज पनि हुन्छ र समाजमा त्यसले एउटा राम्रो म्यासेज पनि दिन्छ। यदि हामीले त्यसमा गर्न सकेनौँ, त्यसलाई हामीले मनन गर्न सकेनौँ र बाहिरको अवस्थालाई अलिकति हामीले बढी प्राथमिकता दियौँ र बाहिरको कुराहरूलाई लिएर हिँड्यौँ भने त्यसमा चाहिँ असहज परिस्थिति पनि आउन सक्छ। र मलाई जहाँसम्म लाग्छ एक अर्कामा विश्वास भएर र एउटा आगो र एउटा पानी त कहीं पनि होस् हुनैपर्छ, त्यो भएर जाँदाखेरि एकदम सहज रूपले नै जिन्दगी कट्छ जस्तो लाग्छ है मलाई।
जस्तो वैवाहिक बन्धनमा बाँधिँदाखेरि जीवनसाथी रोज्दाखेरि कस्तो जीवनसाथी रोज्नुपर्छ अथवा चाहिँ जीवनसाथी रोज्दाखेरि कुन कुन कुराहरूमा ध्यान पुर्याउनु पर्दो रहेछ?
त्यसो भन्दाखेरि के हुन्छ भने पहिला चाहिँ म कुन पोजिसनमा, अहिलेको परिस्थितिमा म अहिले कुन पोजिसनमा चाहिँ म छु, त्यो पोजिसन हिसाबले नै मैले केटी हेर्नुपर्छ होइन। त हामी कुन खानदान छौँ, कुन हाम्रो परिस्थिति छ, त्यो परिस्थिति नहेरिकन हामीले अलिक ठुलो बडा घरको केटीलाई हेर्ने या लभ गरेर बिहा गर्ने त्यसको ब्याकग्राउन्ड के छ भन्ने हामीलाई थाहा नभइकन बिहा गर्दाखेरि दुःख पाइन्छ। केटीलाई मन परायो ल ठिक छ, ऊ अलि पैसावाला छ या केटै पैसावाला छ भने पनि त्यो गार्जियनको माध्यमबाट गराउँदाखेरि चाहिँ मेरो विचारमा चाहिँ ठिक लाग्छ।
मेरो विचारमा लागेको कुराहरू त के छ भने मलाई जहाँसम्म लाग्छ ठिक छ, केटाकेटीमा परिचय हुन्छ, उनीहरूले एक आपसमा मन पराउँछन्, त्यसमा पनि अब हामीले नकारात्मक हिसाबले सोच्नु भएन, सकारात्मकै लिनु पर्यो। र त्यो परिवार कस्तो छ, के गर्छ परिवारले, केटा मेन कुरा केटाले के गर्छ, केटाले बाहिर यताउता केही त्यस्तो अब अहिले त यति नराम्रोहरू यस्तो यो समयले गर्दाखेरि नकारात्मक कुराहरू लिइराखेका छन् अहिलेको बच्चा नानीहरूले, त्यसलाई पनि हामीले मध्यनजर हेर्नुपर्छ लिनुपर्छ। परिवारसँग रिलेसन अलिकति बढाएर त्यो कुरामा आमा बाउलाई नै छोड दिएर उहाँहरूले मन पराए पनि तपाईँहरूले हेर्नुहोस् भनेर उहाँहरूले छोड दिएर हामी त्यसमा अलिकति त्यसको निचोडसम्म पुगेर कुरा गरेर बाहिरी कुरा रूपमा पनि बुझेर गर्दाखेरि त्यो जहाँसम्म लाग्छ मलाई राम्रो नै हुन्छ जस्तो लाग्छ। त्यसरी
तपाईँहरू दुवैजना कार्यक्रम जीवनसाथीमा सहभागी भइदिनु भयो, आफ्ना जीवनका अनुभव अनुभूतिहरू राखिदिनु भयो, तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ। यति बेला हामी यो कुराकानीको अन्तिम अन्तिममा छौँ। तपाईँहरू बिचको यो माया प्रेम यो सद्भाव अझै बढेर जाओस्, तपाईँहरूको भावी जीवन अझै सुखमय बनोस्, उज्जवल भविष्यको चाहिँ शुभकामना छ मेरो तर्फबाट। अहिलेलाई हामी यो कुराकानी यहीँ टुङ्ग्याउँछौँ। कार्यक्रममा सहभागी भइदिनु भएकोमा तपाईँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद छ।
धन्यवाद,
हामीले पनि धन्यवाद दिन चाहन्छौँ। धन्यवाद।
आजको कार्यक्रम जीवनसाथीमा हामीले भरतपुर छ वैदिक नगर चितवनमा बस्नुहुने पुरन अर्याल र सुनिता अर्यालसँग उहाँको जीवन भोगाइको बारेमा कुराकानी गर्यौँ। पुरनजी आफ्नै व्यापार व्यवसायमा व्यस्त हुनुहुन्छ भने सुनिताजी गृहिणी हुनुहुन्छ। त्यसै गरेर जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुर चितवनमा महिला स्वयंसेविकाको रूपमा 2048 सालदेखि निरन्तर कार्यरत हुनुहुन्छ। त्यसै गरी उहाँ राजनैतिक रूपमा पनि नेपाली काङ्ग्रेससँग आबद्ध रहेर सक्रिय हुनुहुन्छ। उहाँ विभिन्न स्थानीय सामाजिक सङ्घ संस्थाहरू र टोल सुधार समितिहरूमा पनि आबद्ध हुनुहुन्छ। आजको कार्यक्रममा हामीले उहाँहरूको दाम्पत्य जीवनको बारेमा कुराकानी गर्यौँ। कार्यक्रम जीवनसाथी तपाईँलाई कस्तो लाग्छ? कार्यक्रमबारे कुनै सल्लाह सुझाव र प्रतिक्रिया भए हामीलाई लेखी पठाउन सक्नुहुन्छ। पत्राचारको लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम जीवनसाथी, सामुदायिक रेडियो विजय एफएम 101.6, गैंडाकोट 8, नवलपरासी। त्यस्तै पोस्ट बक्स नम्बर 88 भरतपुर 10 चितवनको ठेगानामा पत्र पठाउनु भयो भने पनि पत्र हाम्रै हातमा पर्छ। कृपया तपाईँहरूका केही सल्लाह सुझाव र प्रतिक्रियाहरू छन् भने लेखी पठाउन नबिर्सनुहोला भन्दै अहिलेलाई भने कार्यक्रमबाट विदा माग्ने समय भएको छ। यतिन्जेलको प्राविधिक सहयोगका लागि प्राविधिक सहकर्मी नवीनलाई धेरै धन्यवाद। कार्यक्रम सुनिदिनु भयो तपाईँलाई पनि धन्यवाद। अर्को हप्ताको आइतबार एकजना नयाँ दम्पतिसँगको कुराकानी लिएर हामी पुनः आउनेछौँ। तबसम्मका लागि कार्यक्रम जीवन साथीबाट म गोकुल भण्डारी पनि बिदा हुन्छु। नमस्ते, तपाईँको यो साता शुभ रहोस्।